Ujialo falsa, ujialo falsa, ujialo falsa,
ujialo falsa,
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 ujialo falsa. असिना वर्षे झै वर्षिए शाब्दिक पत्थरहरू त मोरीलाई तीज आको नआको एकै जा पर रमा आफूमै रोइरह्यो रात दुखिरह्यो बिहानी सुमसुमै दैलो पोद्धा दैलोमै पोखिएका आँसु रात पोते रातै गुन्यु लगाउँदैमा कहाँ आउँथ्यो र मनको तीज त्यो सपनी जस्तो थिएन परिवेश आएन समाजको पँधेरामा तीज गरा कान्ला दोबाटो चौतारीतिर कतै देखिएन तीज नदी किनारामा गिट्टी कुट्ने मनभित्र कहाँबाट आउँथ्यो र अचेल ठेक्कामा आउँछ तीज सम्राटका दैलोमा झुल्किन्छ तिनकै ठेक्का पट्टा बनिदिन्छन् चाडपर्व भेटिन्न एक्लो जीवनको लेखाजोखा बिल भरपाई गर्नेहरू बडमालाका अक्षरभित्र खोजे बाआमाले छोडेको गोरेटोभित्र खोजे स्मृतिको क्यानभासमा खोजे दाई भाउजूको व्यवहारमा खोजे बुझाउन सकेन मन भेटाउन सकेन तीज तर पनि खोजिरहे एक्लै 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 खोजिरहे सोधिरहे सङ्घर्षका पाइलासँगै हिँड्ने गोरेटोलाई ब्युजे झै सपनाबाट एकहोरो हेरिरहँदा बल्ल पो चाल पाए आखिर म भित्रै थियो तीज म दगुरिरहे कस्तुरीले सुगन्ध खोज्न हिँडे झै त्यही रातो रङको पछाडि भावना उपाध्यायको ठेक्कामा आउने तीज शीर्षकको कवितासँगै उज्यालो फल्चाको समय शुरू भइसकेको छ भावना उपाध्यायले ठेक्कामा आउने तीज भन्दै बिलौना गरे जस्तै हाम्रो स्टुडियो बाहिरको मौसम पनि बिलौना गर्दै रोइरहेको छ अर्थात् अहिले पानी परिरहेको छ तपाईँ रहनु भएको ठाउँको मौसम कस्तो छ कुन्नी मौसम रोइरहे पनि अबको झन्डै डेढ घण्टा हामी तपाईँसँगै रहन्छौँ मेरो नाम हो जानुका दुवाडी अनि प्राविधिक साथी हुनुहुन्छ प्रवीण श्रेष्ठ हरेक दिन कायाकैरनपछि फल्चा आउने गर्छ तपाईँलाई थाहा नै छ आज पनि कायाकैरन सकेर फल्चाको समय सुरु भइसकेको छ झन्डै डेढ घण्टाको बसाइमा आज पनि हामीसँग सधैँ झैँ इतिहासमा आज हाम्रो स्वास्थ्य आजका पाहुना मिडियामा आज र आजको बजार लगायतका स्तम्भ छन् त्योसँगै आज हामी केही तीजका गीत र केही अरू गीत पनि कार्यक्रममा प्रस्तुत गर्छौं आजका हाम्रा पाहुना कलाकार जीवन राज उपाध्याय हुनुहुन्छ
एसएलसी सकेपछि त यहाँ त्यही क्याम्पसमा जोइन गर्नुपर्छ भन्ने त्यस्तो कुराहरू भइरहन्थ्यो है त्यस्तै किसिमको वातावरणले गर्दाखेरि म बिस्तारै नै अनि थाहा नपाउनु गरेको यो क्षेत्रमा लागेँ मलाई त्यस्तो चित्र बनाउनु गाह्रो जस्तो त्यस्तो चाहिँ कहिले पनि लागेन कि
यस्तै हाम्रो स्वास्थ्यमा आज हामी उदासीपनाले निम्त्याउने जोखिमका बारे मानसिक रोग विशेषज्ञ डाक्टर पुष्प प्रसाद शर्मासँग कुराकानी गर्छौ
यान्त्रिक रूपमा आयो अफिस त्यसपछि यान्त्रिक रूपमा सिद्ध्यायो काम अनि यान्त्रिक रूपमा घरबाट गयो भने आठ घण्टा नौ घण्टा त्यसरी बिताउँदाखेरि त अवश्य नै मान्छेलाई केही न केही समस्या त परिहाल्छ नि
तर कार्यक्रमको सुरुवात गरौं इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रमबाट
इतिहासमा आज
आज 2076 साल भदौ 14 गते शनिबार सन् 2019 अगस्त 31 तारिक आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् आज बेलायतकी राजकुमारी डायनाको स्मृति दिवस हो उहाँको निधन सन् 1997 फ्रान्सको पेरिसको एक पुलमा भएको कार दुर्घटनामा भएको थियो डायनाको निधन पापाराजीहरूबाट भाग्ने क्रममा दुर्घटनामा परि भएको थियो डायनासँगै उहाँका प्रेमी भनिने इजिप्टियन नागरिक डोडी फाइडको पनि निधन भएको थियो सन् 1991 सम्म राजकुमारी हुनुभएको डायनाको 36 वर्षको उमेरमा निधन भएको हो सन् 1887 अगस्त 31 आविष्कारक थोमस एडिसनले नाइटोस्कोप नामक डिभाइस आविष्कारको पेटेन्ट अधिकार प्राप्त गर्नुभएको थियो। यो डिभाइसले चलचित्रका लागि फोटो खिच्ने गर्छ। यस्तै सन् 1897 चलचित्र खिच्ने नेटोग्राफको पेटेन्ट अधिकार पनि आविष्कारक थोमस एडिसनले प्राप्त गर्नुभएको थियो। सन् 1957 बेलायतबाट मलेसिया स्वतन्त्र भएको थियो। बेलायतले सन् 1946 मलेसियालाई उपनिवेश बनाएको थियो। 11 वर्षपछि स्वतन्त्र भएको उपलक्ष्यमा मलेसियामा आज स्वतन्त्रता दिवस मनाइन्छ। सन् 1990 अगस्त 31 पूर्वी र पश्चिमी जर्मनीले एक सम्झौतामा हस्ताक्षर गरेका थिए। राजनीतिक र कानूनी व्यवस्था सम्बन्धी यो सन्धि जर्मनीको एकीकरणका लागि गरिएको थियो। जर्मनीलाई विभाजन गर्ने बर्लिनको पर्खाल सन् 1961 बनेको थियो। र सन् 1968 अगस्त 31 अर्थात आजकै दिन इरानमा 7.8 म्याग्निच्युडको भूकम्प जाँदा 12,000 मानिसले ज्यान गुमाएका थिए। भूकम्पले 60,000 घरमा नोक्सानी पुर्याएको थियो। यी त थिए इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम। उज्यालो फल्सामा भने हामी एउटा गीत प्रस्तुत गर्छौ, त्यसपछि फेरि आउँछौ। फल्सा सुन्दै गर्नुहोला।
दुख झुकार बस्तीमा समानता कहिले आउने हो भनी नेपाली धरतीमा मेरो मुरली सुसिल छ दुख झुकार बस्तीमा समानता कहिले आउने हो भनी नेपाली धरतीमा को धुनमा मालिक छन् अछुत बनी अझै यस युगमा।
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्यमा आज हामी उदासीपनाको बारेमा कुराकानी गर्छौं। उदासीपना भन्नाले दिक्क लाग्नु, हरेक कुरामा पनि निराशाजनक व्यवहार देखाउनु तथा दुखी हुनुलाई मानिन्छ। फरक फरक मानिस फरक फरक कुरामा दुखी हुने गर्छन्। यस्तो अवस्थाबाट मानिसहरू आत्महत्या गर्ने अवस्थासम्म पुग्ने डाक्टरहरूले बताएका छन्। उदासीपनाले निम्त्याउने जोखिमका बारे मानसिक रोग विशेषज्ञ डाक्टर पुष्पप्रसाद शर्मासँग साथी बिना न्यौपानेले कुराकानी गर्नुभएको छ।
स्वागत छ डाक्टर साहब उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
धन्यवाद बिना।
अहिले चाहिँ अब यो धेरै बढेको छ भनौँ होइन, मानसिक समस्या, त्यसमा पनि अब यो आत्महत्या गर्ने ट्रेन्ड पनि बढिरहेछ डाक्टर साहब है। त्योभन्दा बढी चाहिँ अब त्यो आत्महत्या धेरै बढेको भएर हो या किन हो होइन, मान्छे धेरै उदास हुने हामी जता पनि जान्छौँ, अफिसमा होस् बाटोमा होस् अथवा गाडीमा हिँड्दा पनि धेरैजनाले भन्नुहुन्छ त्यो एकदम उदास हुन मन लाग्छ, कसैसँग बोल्न पनि मन लाग्दैन भनेर, यो चाहिँ किन भइरहेछ?
एक्ज्याक्टली, अब अहिले कसैसँग वृहत रूपमा अलि संक्षिप्त कुराकानी गरेर मात्र हुँदैन, यो उदासीपन, यो बोल्न मन नलाग्ने, काम गर्न मन नलाग्ने, मनमा कुराहरू धेरै खेल्ने, भविष्यप्रति त्यति आशावादी नदेखिने, विगतमा भएको कुराहरूप्रति असाध्यै नैराश्यताहरू आउने र गिल्ट भनौँ न, अलिकति आफूले केही गल्ती गरेँ कि भन्ने जस्तो सोच आउने, यो धेरै छ। र धेरैलाई भए तापनि यो एउटा रोग हो, यो एउटा मानसिक स्वास्थ्य सम्बन्धी समस्या हो, मानसिक पनि एउटा स्वास्थ्य हो र यसलाई हामीले जति शारीरिक स्वास्थ्य छ त्यति नै केयर गर्नुपर्छ भन्ने कुरा चाहिँ मानिसहरूमा त्यति चेतना आइसके जस्तो लागेन। त्यो कारणले गर्दाखेरि चाहिँ मानिसहरूले यो त मेरो कमजोरी हो, उदासीपन मेरो कमजोरी हो, काम गर्न मन नलाग्नु मेरो अल्छीपन हो, ममा कन्फिडेन्स नहुनु मेरो मतलब म अलिकता डराएँ, ममा कन्फिडेन्स भएन भन्ने खालको आफूप्रति नै यो मैले गर्दाखेरि ममा भएको कमजोरी हो कि यो रोग होइन भन्ने कुरा चाहिँ नि मान्छेहरूलाई लागेको छ। त्यसैले यो परामर्शमा त्यति हत्तपत्त नगइहाल्ने हुनाले उनीहरूको यो समस्या रहिरहन सक्छ।
के कारणले गर्दा चाहिँ अब यो उदास हुने हुन्छ रहेछ?
यो उदासीपनको रोग भन्नुहोस् अथवा डिप्रेसन भन्नुहोस् यो एउटै कारण चाहिँ छैन यसमा, तर अहिले हाल आएर धेरै रिसर्च गर्दाखेरि धेरै हेर्दाखेरि चाहिँ नि अहिले आएर चाहिँ नि के देखिएको छ भन्दाखेरि यो धेरै फ्याक्टर्सहरूले चाहिँ नि धेरै उहरू छन् जसमा जेनेटिक छ वंशानुगत, त्यसपछि अब हाम्रो विभिन्न कारणवश मस्तिष्कमा हुने न्युरो ट्रान्समिटर्सहरूको तलमाथिले गर्दाखेरि हुन्छ र विशेष गरेर भनौँ न एउटै मात्रै न्युरो ट्रान्समिटर्स पनि होइन, विभिन्न किसिमको न्युरो ट्रान्समिटर्स, न्युरो सर्किट्सहरू है त्यहाँभित्रको चाहिँ नि दिमागभित्र चाहिँ विभिन्न किसिमको चाहिँ नि न्युरो सर्किट्सहरू हुन्छ, तिनीहरूको चाहिँ नि फङ्सन, तिनीहरूको चाहिँ नि काममा चाहिँ अलिकति केही समस्या भएर हुन्छ र साथै अरूहरू जस्तै अरू स्ट्रेस फ्याक्टर्सहरू पनि यसमा यो डिप्रेसनमा चाहिँ नि यसको पनि रोल देखेको छ।
अब अरूलाई नजिक नजिक जो जो हुनुहुन्छ भनौँ अथवा घर परिवारले त्यो विचार गर्दाखेरि थोरै पहिलाको भन्दा परिवर्तन भएको पाइन्छ रक्षा होइन, आफैलाई चाहिँ मलाई यस्तो भइरहेछ भनेर थाहा पाउन नसकिने हो
कहिलेकाहीँ डिप्रेसनमा चाहिँ धेरैले अलिअलि थाहा पाउँछन्, तर यो यो मानसिक स्वास्थ्य जब गडबड हुन्छ तर वरिपरिको मान्छेले बढ्ता यसलाई विचार गरिरहेका हुन्छन्। त्यसैले एउटा कुरा के हो भने हामीले वरिपरिकासँग पनि फिडब्याक लिइरहनुपर्छ र उनीहरूले भनेको कुरा पनि ए तिमीमा त के परिवर्तन देखियो नि, तिमी त एकदम निराश देखिन्छौ आजकल, तिमी धेरै बोल्दैनौ नि, किन एक्लै भएर बसिरहन्छौ होइन, अथवा तिमीलाई मैले एक दुईचोटि रोएको देखेँ होइन, यी यस्ता कुराहरू छन् देख्दाखेरि अलि साधारण साधारण लाग्न सक्छ तर सुरुवात त यस्तैबाट हुन्छ। त्यसैले यी कुराहरूले हामीले संवेदनशील भएर हामीले आफूले मनन गर्न सक्नुपर्छ कि मेरा वरिपरिका मान्छेहरूले पनि कतिको यो मलाई अब्जर्भ गरिरहेछन् र कतिको कस्तो खालको फिडब्याक दिइरहेछन्।
अब यो नजिक नजिक भएको अवस्थामा कतिपयले त वास्ता गर्नुहुन्छ, धेरै केयर गर्नुहुन्छ र यस्तो भएको छ तपाईँलाई यस्तो परिवर्तन भएको छ पनि भन्नुहुन्छ होइन, कतिपय अवस्थामा चाहिँ अब नजिकै छ तर चिन्जा नै नभएको जस्तो अवस्था हुने त्यस्तो कार्यालयहरू पनि हामीले देखिरहेछौँ डाक्टर साहब, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
यो वास्तवमा यो एउटा गजबको कुरा भन्नुभयो तपाईँले, अब जो आफै काम गर्ने ठाउँमा नै कसैले चिन्जान नै गरेका छ जस्तो छैन भने त्यहाँ सोसियल सपोर्ट नेटवर्क भन्ने हुन्छ त्यो, त्यसको कमी देखियो नि त। कार्यालय भनेको खालि काम गर्ने मात्रै भन्ने हाम्रो सोच भयो कि, तर कार्यालयबाट हुनसक्ने मानसिक स्वास्थ्य समस्याहरूको बारेमा खै हामीले कुरा गरे? हेर्नुहोस् त लास्ट इयर डब्ल्युएचओले के भनेको थियो होइन, त्यो त मेन्टल हेल्थ इन वर्क प्लेस भनेको थियो। त्यसैले कार्यालयमा हुनसक्ने चाहिने मानिसहरूको अन्तर्निहित सम्बन्धहरू एक अर्कालाई चाहिने सपोर्ट गर्ने कुराहरू भए, यसै कुरा गर्ने पनि भए, यी सबै कुराहरू ल भनौँ न कार्यालयको चाहिने हाकिमबाट हाकिमको चाहिने अरू चाहिने कर्मचारीमा हुने सम्बन्धहरू, बिच बिचमा हुने ग्यादरिङ्सहरू, ती सब चिजहरूले यति धेरै इफेक्ट पारिरहेको हुन्छ कि यो कुरालाई हामीले चाहिँ नि खालि कार्यालय भनेको काम गर्ने हो, काम सिद्धियो गयो र पे टु पे चेक टु पे चेक भन्छ नि, त्यति मात्र चाहिँ होइन अवश्य पनि, किनभने हामी धेरै जसो समय कार्यालयमा बिताउँछौँ घरभन्दा पनि, याद गर्नुहोस् त एउटा कुरा होइन त,
पक्कै पनि घरमा भन्दा पनि घरमा बिहान बेलुका भइन्छ, कार्यालयमा अब दिनभरि हुनुपर्छ होइन, यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ लाग्छ?
यस्तो अवस्थामा हेर्नुहोस्, हरेक कार्यालयमा एक त सम्बन्ध त चेतना नै हो, यसलाई केही नगरे पनि एउटा प्रोग्राम गरेर चेतनामूलक कार्यक्रम आफू बिचमा चाहिँ नि सेयर गरेर, ल डिप्रेसन भनेको यस्तो हुन्छ, कसैलाई डिप्रेसन छ भने भन्नुहोस् हामी तपाईँलाई चाहिँ हेल्प गर्छौँ भन्ने खालको जबरजस्ती होइन, होइन स्वेच्छाले चाहिँ नि कुरा गरेर मानिसहरूसँग चाहिँ अलिक बढी इन्टरेक्ट गरेर, जस्तै लन्च ब्रेकहरू चाहिँ नि, अब लन्च ब्रेक हुन्छ, खाने टाइम हुन्छ, सबैजना आफ्नो उसमा जानुभन्दा एकै ठाउँमा बसेर खाने, कुनै चाडपर्वहरू आउनुभन्दा अगाडि कमसेकम आधा घन्टा 45 मिनटसँगै बसेर केही कुराहरूको चाहिँ नि आदान प्रदान गर्ने, होइन ती त्यो खाले वर्क प्लेस मेन्टल हेल्थ भन्छन् त्यसलाई, यसलाई चाहिँ नि हामीले एकदम विचार गर्नुपर्ने हुन्छ। अन्यथा के छ भने यो मेकानिकल के यान्त्रिक रूपमा आयो अफिस, त्यसपछि यान्त्रिक रूपमा सिद्ध्यायो काम, अनि यान्त्रिक रूपमा घरबाट गयो भने 8 घन्टा 9 घन्टा त्यसरी बिताउँदाखेरि त अवश्य नै मान्छेलाई केही न केही समस्या त परिहाल्छ नि।
पक्कै पनि त्यसले गर्दा पनि अब पछिल्लो समय धेरै उदासीपना चाहिँ बढेको होला डाक्टर, होइन अब यसले समयमै हामीले विचार गरेनौँ उपचार गरेनौँ भने चाहिँ कस्तो जोखिम निम्त्याउँछ?
एउटा कुरा के छ भने डिप्रेसन हुने बित्तिकै तपाईँमा भएको कार्यक्षमतामा केही ह्रास आइसकेको हुन्छ, त्यो देखिँदैन कि, एकदम सटल, एकदमै नदेखिने खालको तर ठुलो समस्या। तपाईँको कार्यक्षमतामा ह्रास आउनु भनेको मतलब तपाईँको कार्य तपाईँको हाम्रो डिप्रेसन भएर कार्यक्षमतामा ह्रास आउनु भनेको कार्य राम्रोसँग गर्न नसक्नु, इफिसियन्टली गर्न नसक्नु, त्यसले त्यो इन्स्टिट्युसनलाई कतिको इफेक्ट पार्छ, त्यो इन्स्टिट्युसनलाई इफेक्ट पारेपछि यसले समग्र समाजमा कसरी इफेक्ट पार्छ, यसले समाजमा इफेक्ट पारेपछि यसले राष्ट्रलाई कस्तो इफेक्ट पार्छ, हेर्नुहोस् त डिप्रेसन कसरी जोडिएछ, देख्दाखेरि केही छैन त, मान्छे ठमठम हिँडिरहेछ, कहिले काहीँ हाँस्छ पनि होला, तर यदि डिप्रेसन छ भने उसको कार्यक्षमतामा ह्रास हुन्छ नि, तर यो के हुन्छ, यसले तपाईँले यो कुरालाई तपाईँले चाँडै नै सम्बोधन गर्नु भएन भने त यो त बढ्दै जान्छ त, लास्टमा गएर कतिपय एकदम सिभियर खालको डिप्रेसन त आत्महत्यासम्म पनि भइरहेछ, र अहिले त अघि नै भर्खर भन्नुभयो तपाईँले यत्रो आत्महत्याको, अहिले त यो लास्ट 2-3 हप्ता 4 हप्ता हेर्नुभयो मेरिया भनेदेखि त छ्याप छ्याप्ती भइरहेछ, 14-15 वर्षको मान्छेदेखि लिएर एकदम 50-60 वर्षको 70 वर्षको वृद्ध मान्छेहरूले सुद्धा एकदम आत्महत्याको बाटो रोजिरहेछन्, जुन अहिले मिडियामा आएकोबाट मैले मात्रै भनेको है, तर एक्ज्याक्ट डाटा त अब के छ मलाई थाहा छैन, त्यो डाटा चाहिँ हामीले पुलिससँग अथवा अरू ठाउँसँग लिन सक्छौँ, तर यो यसमा वृद्धि भइरहेछ किनभने उदासीपन नै मुख्य कारण हो, डिप्रेसन नै मुख्य कारक तत्त्वमध्ये मेन कारण डिप्रेसन नै हो, र यसलाई नै हामीले एड्रेस गर्न सक्यौँ भने धेरै हदसम्म हामीले यो आत्महत्या र डिप्रेसनको चाहिँ समस्याबाट मुक्ति पाउन सक्छौँ।
यसको उपचार चाहिँ कसरी गर्न सकिन्छ डाक्टर?
यसको उपचार चाहिँ सबभन्दा पहिला त एउटा के हो भन्दाखेरि व्यक्तिलाई मलाई डिप्रेसन छ र मैले चाहिँ उपचार गर्नुपर्छ भन्ने खालको मनस्थिति हुनु पऱ्यो, त्यसपछि उपचारको लागि डक्टर कहाँ जानु पऱ्यो, सम्बन्धित विशेषज्ञ मानसिक रोग विशेषज्ञ कहाँ, त्यसपछि उहाँले हेरेर उसलाई औषधि दिएर उपचार गर्ने विधि छ, त्यसपछि आएर साइकोथेरापीहरू छ, विभिन्न किसिमको नन फार्माकोलोजिकल इन्टरभेन्सन भन्छौँ, औषध नदीकरण गर्ने उपचार विधिहरू, र त्यसपछि भन्दा पनि अरू विधिहरू पनि छ, जब एकदमै अब मान्छे आत्महत्या नै गर्न लागिसकेको छ, आजभोलि नै गर्न लाग्छ भने हामी इसिटी पनि दिन्छौँ, इलेक्ट्रोकन्भल्सिभ थेरापी भन्छौँ, त्यो पनि दिन्छौँ, ताकि उसमा त्यो आत्महत्याको विचार चाहिँ तुरुन्तै जाओस् भनेर, इमर्जेन्सीको इमर्जेन्सी जस्तो एउटा गरेर, त्यसैले यो उपचार र फेरि डिप्रेसन भन्ने बित्तिकै हामीले एउटै मान्नु हुँदैन, यो एक थरीको रोग होइन, डिप्रेसन नै यति थरीको छ कि हामीले डिप्रेसन भन्ने बित्तिकै एउटै औषधि एउटै उपचार भन्ने त्यस्तो छैन, हेरी हेरी हुन्छ, कतिको सिभियर छ, कतिको कडा छ, कतिको नरम छ, कहिले सुरु भयो, उसको मनोसामाजिक स्थितिहरू कस्तो छ, अरू उसको अन्तरसम्बन्धहरू आफ्नो परिवार आफ्नो साथीभाइहरूसँग कस्तो छ, यो सबै कुरा हामीले बुझ्नुपर्छ उपचार गर्दाखेरि, त्यसपछि मात्रै उपचार सुरु गर्ने हो।
अब यस्तो कुनै पनि खालको यो मानसिक समस्या नआओस् भनेर होइन, घर परिवार तथा साथीभाइको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
हामी एउटा कुरा बुझ्नु पर्यो, शारीरिक स्वास्थ्य बाहेक मानसिक स्वास्थ्य पनि छ हाम्रो, आफ्नो अनि आफ्नो आफन्त आफ्नो नजिकका र आफ्नो साथीभाइहरूका, र हामी अलिकति चनाकोमा यतिमलाई पेट दुख्यो भने जस्तो यतिमलाई डिप्रेसन भयो भन्ने हुनु पऱ्यो कि, त्यो जरुरी छ कि। हामी पेट दुख्यो कति सजिलोसँग सोध्छौँ है, कतिसँग जवाब दिन्छौँ, अँ पेट दुख्यो भन्छ उसले पनि, तर होइन मलाई डिप्रेसन छ भन्न मान्छे गाह्रो मान्छ। तर यस्तो हुनु भएन कि ए मलाई डिप्रेसन भयो, म उदास भएँ, म निराश भएँ, मलाई हेल्प चाहिएको छ, तिमीले मलाई हेल्प गर, अथवा तिमीलाई हेल्प चाहिएको छ, म तिमीलाई हेल्प गर्छु भन्ने खालको चाहिँ नि, त्यस्तो खालको एटिट्युड हामीले डेभलप गर्नुपर्छ।
कतिपयले गुनासो गर्नुहुन्छ डाक्टर साहब, होइन घरमा बस्दाखेरि केही हुँदैन, होइन जब काम गर्ने ठाउँमा जान्छौँ नि हामी, काम गर्न मन लाग्दैन, मलाई काम गर्न अफिस जान मन लाग्दैन भनेर, यसमा चाहिँ अब कसको भूमिका कस्तो हुन्छ?
त्यसको मतलब वर्क प्लेसमा केही प्रब्लम छ, या त ऊ लामो समयदेखि त्यहाँ काम गरिरहेछ, या त एउटै पदमा काम गरिरहेछ, या त एउटै तलबमा काम गरिरहेछ, या त वर्क प्लेसमा उप्रति व्यवहारहरू उसका जुनियरहरू अथवा उसका सिनियरहरूले राम्रो गरेका छैनन्, या यी यावत कुराहरू हुनसक्छ, या त ऊ आफै नै डिप्रेसनमा गइरहेछ, या उसको कामको नेचर मन परेको छैन, यो सबै कुरा एक्सप्लोर गर्नुपर्छ। यो लास्ट इयर डब्ल्युएचओले यसै नै स्लोगन ल्याएन कि, वर्क प्लेसबाट आउने डिप्रेसनहरू, वर्क प्लेसबाट आउने मानसिक स्वास्थ्यमा समस्याहरू धेरै देखियो। किनभने मैले अघि नै भने नि, हेर्नुहोस् न तपाईँहरू, हामीहरू नि काममा त बढी टाइम दिन्छौँ नि, होइन आखिर हामी मान्छेहरू भेट्छौँ, काममै बढी भेट्छौँ, परिवारलाई त उही बिहान एकछिन भेट्छौँ, बेलुका एकछिन भेट्छौँ, काम गरुन्जेल विकेन्डमा बिदाको दिनमा मात्रै हो। त्यसैले वर्क प्लेसको इन्भाइरोमेन्टले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै इफेक्ट गरिरहेको हुन्छ, धेरै नै, र त्यसमा हामीले धेरै विचार गर्नुपर्छ। त्यो त काम गर्ने ठाउँ हो, त्यो त मेरो अफिस हो, ए के मतलब त्यहाँ जेबे पनि हुन्छ भन्ने खालको सोच हामीले पहिल्यैदेखि पाल्नु हुँदैन। एक किसिमको एकदम सौहार्दपूर्ण वातावरण हुनुपर्छ काम गर्ने ठाउँमा। यो वास्तवमा म्यानेजरियल लेभलको लागि पनि उत्तिकै इम्पोर्टेन्ट छ, तलको लेभलको लागि पनि एकदमै इम्पोर्टेन्ट छ। किनभने हामीले यो वर्क प्लेसलाई राम्रोसँग एउटा कन्ड्युसिभ जाने वातावरण बनाएनौँ भने त भोलि त्यसको शिकार त फेरि हामी आफै हुने हो नि त। मलाई जहाँसम्म लाग्छ यो हामीले अब एकदम सिरियसली टेकअप गर्नुपर्छ, र डब्ल्युएचओले दिएको स्लोगन छ, हामीले त्यसलाई फलो गर्नुपर्छ, र कसरी हामीले बिचबिचमा हामीले केही कुराहरूको मतलब प्रवचनहरू, टक प्रोग्रामहरू, स्ट्रेसलाई कसरी म्यानेज गर्ने, स्ट्रेस म्यानेजमेन्टहरू ल्याएर यो कल्चर हाम्रो अब चाहिँ लिएर आउनुपर्छ, ताकि कामदारहरू कम तनावपूर्ण रहन्, अत्यन्त स्फूर्तिपूर्वक काम गरून्, र अलि उनीहरूको काम गर्ने कार्यक्षमता पनि असाध्यै राम्रो होस्।
जो जोलाई समस्या छ उहाँहरूले त अवश्य पनि जानै पर्यो, औषधि पनि खानु पर्यो, होइन अब अहिलेसम्म जतिलाई पनि यो मानसिक रूपमा कुनै पनि खालको समस्या भएको छैन भनौँ, उहाँहरूले चाहिँ के कुरामा ध्यान दिने त अब नहोस् आफूलाई त्यस्तो भन्दा?
साइको प्रोफिलाक्सिस भन्छ यसलाई, होइन साइको प्रोफिलाक्सिस अफकोर्स त्यो छ। हाम्रो वास्तवमा जुन कुरा हामीले शारीरिक स्वास्थ्यको लागि भन्छौँ, लाइफस्टाइल चेन्ज, त्यो उत्तिकै लागु हुन्छ मानसिक स्वास्थ्यको लागि पनि। जाँड रक्सी नखानुहोस्, धेरै चुरोट नखानुहोस्, एक्सर्साइज गर्नुहोस् डेली, न्युट्रिसन, होइन बिहेभियरल म्यानेज, त्यो बिहेभियर हो र त्यसमा एउटा पनि एउटा अर्को पनि कुरा छ भने अन्तर सम्बन्धलाई राम्रो राखौँ, एकले अर्कासँग चाहिँ अन्तर सम्बन्ध सकेसम्म राम्रो राखौँ, यस्तो काम नगरौँ कि भोलि अरूलाई तनाव होस्, किनभने त्यही तनाव फेरि आफूलाई पनि भोलि हुनसक्छ। त्यसमा चाहिँ हामीले विचार राख्नुपर्छ, शारीरिक स्वास्थ्य बाहेक मानसिक स्वास्थ्यको लागि चाहिँ त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा हुन्छ।
यहाँको महत्त्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा आएर कुराकानी गरिदिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद बिनाजी, मलाई पनि तपाईँले एउटा अपर्च्युनिटी दिनुभयो, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदयरोग सम्बन्धी स्वास्थ्य परीक्षण, ECG, इकोकार्डियोग्राफी, हल्चर, CIMT, ABP, TMT, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटुरोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त सञ्चार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
शहरमा सार्वजनिक पाइखाना छैनन्।
एकदमै धेरै समस्या भएको छ। अब आफूलाई आइसकेको हुन्छ होइन, अब वरिपरि वासरुमहरू पनि भेटिँदैन, त्यसको कारणले चाहिँ आफूलाई एकदम पीडा भोग्नु परेको छ।
एकातिर पाइखानाको अभाव, भएकै पाइखानामा पनि दुर्गन्ध र फोहोरको बिगबिगी।
यति अस्तव्यस्त छ कि मानो कि भित्र जानै सक्ने अवस्था छैन।
तिर्खा लाग्दा पानी पिउँ भने पिसाब लागे के गर्ने समस्या, पानी नपिउँ ज्यान रोगाउला भन्ने पीर।
संक्रमण हुन सक्ने, पत्थर भएका मान्छेलाई पत्थर चिबर्न सक्ने, नभएका रोगहरू देखा पर्न सक्ने, खास गरी पिसाबको थैलीमा आएको पिसाब निकालेपछि किडनीले काम गर्न पाउँछ।
सुन्दा सानो सहन ठुलो समस्यामा केन्द्रित रेडियो श्रृङ्खला पाइखानाको पीर।
भदौ 17 गतेदेखि 20 गतेसम्म काया कैरनमा विशेष श्रृङ्खला पाइखानाको पीर।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
ललितपुर डेन्टल सर्भिस सेन्टर,
वरिष्ठ दन्त चिकित्सकहरूबाट दन्त रोगको कम्प्युटर प्रविधि मार्फत उपचार,
अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई तथा उपचार,
बाङ्गो टिङ्गो दाँत मिलाउने,
दाँत नभएका ठाउँमा फिक्स तथा इम्प्लान्ट दाँत राख्ने,
दाँत निकाल्ने तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार।
थप जानकारीका लागि ललितपुर डेन्टल सर्भिस सेन्टर, कुपन्डोल होटल हिमालय ठिक अगाडि।
फोन नम्बर 5542803 5542803।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। उज्यालो फल्चामा हामीले विभिन्न सामग्रीहरू प्रस्तुत गर्दै आएका छौँ, त्यो तपाईँलाई पनि थाहा छ। कार्यक्रम कस्तो लाग्छ तपाईँलाई, हामीलाई प्रतिक्रिया पनि दिनुहोला। तपाईँको प्रतिक्रियालाई हामी कार्यक्रमको अन्तिममा प्रस्तुत गर्ने नै छौँ। र यतिन्जेल हामीले इतिहासमा आजका दिन भएका केही महत्त्वपूर्ण घटनाक्रम, हाम्रो स्वास्थ्य स्तम्भ अन्तर्गत केही जानकारीमूलक सामग्री प्रस्तुत गरिसकेका छौँ। र कार्यक्रमको सुरुवातमा पनि हामीले भनेका थियौँ, काठमाडौँ उपत्यकामा अहिले धेरैजसो ठाउँमा पानी परिरहेको छ, तपाईँको तिरको मौसम कस्तो छ र आजको मौसम कस्तो हुन्छ भन्ने बारेमा मौसम सम्बन्धी खबर हामी 8 बजेको नेपाल खबरमा पनि प्रस्तुत गर्नेछौँ। र तपाईँले पनि आफ्नो ठाउँतिर पानी परेको छ कि छैन, यदि ठूलो पानी परेको छ भने बाढी पहिरोको जोखिम पनि हुनसक्छ, त्यसैले सावधानी अप्नाउनुहोला घर बाहिर निस्कँदाखेरि भनेर पनि भन्न चाहन्छौँ। अब भने हामी फल्चा कहाँ कहाँबाट सुन्न सकिन्छ भन्ने बारेमा पनि जानकारी दिन्छौँ। उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेसन मार्फत पनि सुन्न सकिन्छ। यस्तै रेडियो मुक्तिनाथ पाल्पा, रेडियो चितौन चितौन, सुनकोसी एफएम सिन्धुली, सेफड एफएम काभ्रे, रेडियो तरङ्ग पोखरा, स्मार्ट एफएम तनहुँ, तनहुँकै युनाइटेड एफएम रेडियो मनाङ मनाङबाट पनि फल्चा प्रसारण हुन्छ। यस्तै स्काई एफएम विराटनगर, एफएम रेडी स्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानु बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जुम्लाको रेडियो सिन्जा, जुम्लाकै रेडियो नारी आवाज, डोल्पाको रेडियो त्रिपुरा, रुकुमको रेडियो चौरजहारी, गुराँस एफएम खाँदबारी सङ्खुवासभा, रेडियो तीनलाल मन्थली रामेछाप, रेडियो कैला सुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो टाइगर बर्दियाबाट पनि तपाईँ अहिले फल्चा सुन्दै हुनुहुन्छ। फल्चामा हामीले इतिहासमा आजका दिन भएका केही घटना र हाम्रो स्वास्थ्य स्तम्भ अन्तर्गत केही जानकारी प्रस्तुत गरिसकेका छौँ। यो कुरा अघि पनि हामीले भनिसकेका थियौँ। अब भने मिडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गर्ने बेला भएको छ।
मिडियामा आज
मीडियामा आज अन्तर्गत सबैभन्दा पहिला मेरो हातमा सिन्धुलीको खबर छ। सिन्धुलीको तीन कन्या लगायतका ठाउँमा किसानले रोपेको जुनार खेतीमा कालो दोहासे रोगको प्रकोप फैलिएको छ। जुनारमा उसा पार्ने झिंगाको प्रकोप बेहोरिरहेका किसान कालो दोहासे सुटीमोड रोग देखा परेपछि चिन्तित बनेका छन्। जिल्लामा जुनार खेतीको पकेट क्षेत्र मानिएको तीन कन्या बासेश्वर र रत्नचुरा लगायतका ठाउँमा यो रोगको प्रकोप रहेको स्थानीय किसानले बताएका छन्। जुनार उत्पादनका लागि राजधानी नै मानिने तीनकन्यामा कालो ध्वासे रोगको प्रकोप देखिएको छ। तीनकन्या माझ कुविन्डोको जुनार किसान लोकबहादुर आले कालो ध्वासे रोगले आफ्नो बगैँचामा रहेको जुनारका 500 बोट प्रभावित पारेको बताउनुहुन्छ। गएको सिजनमा जुनार बिक्री गरी 9,00,000 रूपियाँ आमदानी लिएको थिए। उहाँले भन्नुभयो गाउँभरिकै समस्या एउटै छ, सबैको बगैँचामा रोग देखिएको छ। जुनार बिक्रीको सिजन शुरू हुने बेलामा फल र बोटमा कालो ध्वासे रोग देखा परेपछि आमदानी नै घट्ने उहाँलाई चिन्ता थपिएको छ। जुनारको रंग राम्रो भए बिक्रीका लागि बजार पाउने हो, दाना नै कालो भएपछि बिक्री गर्न समस्या हुन्छ। किसान आलेले थप्नुभयो निलो तुथोको झोल सर्वे आयल प्रयोग गरी 2 पटक उपचार गरिसके रोग घटेको छैन, अझै 3 पटक उपचार गर्ने योजना छ। कत्ले किरालाई चुस्ने किराले सुरुमा पातमा मह जस्तो लतपत छोडेको र त्यही बेला धेरै दिन झरी परेपछि रोगले आक्रमण गरेको उहाँले बताउनु भएको छ। रतनचुराका किसान निर्मल रम्तेल पनि ध्वासे रोग नियन्त्रण गर्न प्राविधिक र किसान लागि परेको बताउनुहुन्छ। जुनार खेतीका लागि समुद्र सतहदेखि 1100 मिटरदेखि 1200 मिटरको उचाइको हावापानी उपयुक्त हुने र त्योभन्दा माथि हुस्सु बढ़ी लाग्ने ठाउँमा गरिएको जुनार खेतीमा कालो ध्वासे रोग देखा परेको उहाँले जानकारी दिनुभयो। किसानले दुःख गरेर लगाएको जुनारको बगैँचामा दाना र पातमा कालो देखिएको छ। उहाँले भन्नुभयो रोग निदानका लागि मात्र तीन कन्याबाट नमूना संकलन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनमा पठाएका छौं। जुनार सुपर जोनले पनि यो नमूना अनुसन्धानका लागि नेपाल कृषि अनुसन्धान परिषद बालीरोग विज्ञान महाशाखामा पठाएको र परीक्षणका क्रममा कालो ध्वासे ढुसी रोग भएको भन्दै रोगको रोकथामका लागि उपाय सुझाएको जनाएको छ। जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीका अनुसार बालीरोग विज्ञान महाशाखाले जुनारका बोट सफा राख्ने तथा हाँगाबिगा छाँटकाँट गर्ने किराको प्रकोपले यो रोग लाग्ने हुँदा शुरूमा ती किरा नियन्त्रण गर्ने काटेको भागमा बोर्डो मिश्रण लगाउन किसानलाई सल्लाह दिएको छ। यस्तै जुनारका पूरै बोटको हाँगा तथा पात भिज्ने गरी 12-15 दिनको फरकमा 0.2% तामायुक्त विषादी कम्तीमा 3 पटक छर्केर उपचार गर्न महाशाखाले किसानलाई सल्लाह दिएको छ। कालो ध्वासे ढुसी रोग सिजनको नियमित रोग भएको जानकारी दिँदै उहाँले भन्नुभयो लाई कत्ले किरा सुस्ने किराका कारण जुनारमा यो रोग लाग्छ, यसलाई सुरुमै नियन्त्रण गर्न सके बचाउन सकिन्छ। यो रोगले जुनारको उत्पादन होइन गुणस्तर घटाउने उहाँको भनाइ छ। चितवन जिल्ला खैरहनी नगरपालिका 2 पर्साका अनुप श्रेष्ठ 10 भदौमा मकवानपुरको हेटौडाबाट घर अर्थात चितवन फर्कदै हुनुहुन्थ्यो। कामको सिलसिलामा निस्कनुभएका अनुप काम सकेर घर पुग्न पाउनु भएन। उहाँलाई पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ज्यामिरी खण्डमा रहेको ज्यानमारा खाल्डोले निल्यो। उहाँले चलाएको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित भएर सड़क छेउको रूखमा बजारिन पुग्यो। हेटौडाबाट चितवनतर्फ 2577/55-54 नम्बरको मोटरसाइकल चढेर घर जाँदै गरेका अनुप दुर्घटनापछि घाइते हुनुभयो। तत्काल उपचारका लागि दुर्घटनास्थल नजिकै रहेको मकवानपुरको मनहरी स्वास्थ्य केन्द्र पुर्याइएका उहाँको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो। महेन्द्र राजमार्गको झण्डै 10 किलोमिटर क्षेत्रमा साह्रै ठूला खाल्डाखुल्डी भएका कारण गाड़ी दुर्घटनाको सम्भाव्यता दिनानुदिन बढ़िरहेको छ। दैनिक हजारौंको संख्यामा सवारी गुड्ने राजमार्गको सयौं ठाउँमा कालोपत्री उप्किएर राजमार्गमा बनेका ठूल्ठूला जोखिमपूर्ण खाडलहरू छन्। राजमार्गको खाल्टाखुल्टीका कारण मोटरसाइकल टेम्पो जीप कार लगायतका साना सवारी दुर्घटनामा पूर्ने क्रम बढ़ेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। खाल्डाखुल्डीकै कारण गम्भीर किसिमको दुर्घटना हुने खतरा रहेको छ। तीव्र गतिमा गुडाइने मोटरसाइकल लगायत अन्य सवारी खाल्डोमा परेर उछिटिने र दुर्घटनामा पर्ने गरेका छन्। छल्न खोजेर छलिने खाल्डा भए पो त डरै डरमा ड्राइभ गर्नुपर्छ, एउटा खाल्डो छर्यो अर्कोमा बजारिन्छ। सवारी चालक राजन आली मगरले भन्नुभयो पटकै करदेखि हरेक करतिर आउँछन्, तर बाटोको हविगत यस्तो छ। नियमित चितौन हेटौडा बिरगंजको रूटमा बस चलाउँदै आएका चालक श्याम घलानले भन्नुभयो बाटोका कारण समयमा तोकिएको ठाउँमा पुग्ने सम्भावना त छँदै छैन, यात्राभरि डरै डर हुन्छ। हेटौडाकी नानीमय श्रेष्ठको व्यथा पनि यस्तै छ। श्रीमानको स्वास्थ्य उपचारका क्रममा नियमित चितौन र हेटौडा गर्नुपर्छ गर्ने तर बाटोका कारण बिरामी लिएर हिँड्दा झनै समस्या भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, बल्ल बल्ल चितवन पुगेर आएँ, अब कहिल्यै जान नपरोस् जस्तो हुन्छ। हेटौडा आइपुग्दा त फेरि जानै पर्ने बाध्यता छ। हाम्रो सरकारले नागरिकको पीड़ा कहिले सुन्लान् खोइ। यात्रापछि ज्यानको जोर्नी दुख्ने अत्यधिक थकान महसुस हुने गरेको उहाँले बताउनु भएको छ। कैलालीका एचआईभी संक्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ। संक्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोसाक कापी किताब जुटाउन नै समस्या हुने गरेको विद्यार्थीको गुनासो छ। जोशीपुरका संक्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउने मुस्किल रहेको बताउनुभयो। मेरो बुबामा छैनन्, बुढा बाजे बजेको साथमा बसेको छु, खान लाउनकै समस्या छ, कसरी कापी किताब जुटाउनु? उहाँले भन्नुभयो, बुबामा बितेको याद पनि छैन, मलाई अध्ययनका लागि आवश्यक पूर्वाधार जुटाइदिने मानिस भए राम्रो पर्थे होला। कैलालीको लम्की चुहाकी 13 वर्षीय संक्रमित एक बालिकालाई पनि पढ्नका लागि आवश्यक कापी किताबकै समस्या हुन्छ। विद्यालयमा मासिक शुल्क तिर्नु पर्दैन तर परीक्षा शुल्क तिर्नुपर्छ। उहाँ भन्नुहुन्छ, कापी किताब कलम झोला कपडा जस्ता धेरै सामान चाहिन्छ। यी सामानका लागि वर्षको 4-5 हजार रुपियाँसम्म खर्च हुन्छ। हामी जस्ता अभिभावक नभएका बालबालिकाले कसरी जुटाउनु? टिकापुरको धनसिंहपुरका 11 वर्षीयका बालकलाई जहिले पनि विद्यालय जाँदा साथीले जिस्काउँछन्। उहाँसँग न नयाँ किताब हुन्छ न त राम्रो लुगा। कक्षा 4 पढ्ने उहाँलाई साथीले गर्ने दुर्व्यवहारले विद्यालय जान मन लाग्दैन। मसँग कहिलेकाहीँ कापी पनि हुन्न, त्यसैले म नियमित विद्यालय जान्न आमालाई धेरै कुरा पनि भन्न सक्दिन। उहाँ 1 वर्षको हुँदा बुवाको निधन भयो। आमा पनि संक्रमित हुनुहुन्छ। 3 भाइ बहिनी रहेका उहाँको कान्छो सन्तान हुनुहुन्छ। संक्रमित भएका कारण आमाले पनि खासै काम गर्न नसक्ने उहाँले बताउनु भएको छ। पछिल्लो दशकमा नेपालमा डेंगू रोगको विस्तार अत्यधिक देखिएको छ। यो वर्ष पनि डेंगूका कारण विभिन्न ठाउँमा मानिसहरू पीड़ित बनेका छन्। वर्षेनी वर्षायामा देशैभर संक्रमण देखिने डेंगूमा सामान्य लापरवाही वा गलत उपचारले रोगीको ज्यान समेत लिन सक्छ। भाइरसबाट हुने डेंगू संक्रमण एक व्यक्तिबाट अर्कोमा फैलिँदैन। अहिले नेपालमा डेंगूको प्रसार सबैभन्दा बढी पोथी एडिज एजेप्टी लामखुट्टेका कारण देखिएको छ। यो संक्रमण एडिज एप्लोबिटक्स लामखुट्टेले समेत सार्छ भने यो प्रजाति समेत देशमा देखिएको छ। डेंगू फैलाउने यही लामखुट्टेको जिका संक्रमण चिकनगुनिया येलो फिभर समेत सार्छ। सामान्य डेंगू झण्डै 1 सातासम्म आफै निको हुने औल्याउँदै टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर वासुदेव पाण्डे भन्नुहुन्छ, डेंगूको ज्वरो आउने बित्तिकै अस्पताल भर्नु हुनु पर्दैन। चिकित्सकै सल्लाहमा घरमै पनि उपचार गर्न सकिन्छ तर सिभियर गम्भीर डेंगू देखिए तुरन्त अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। सन् 1950 फिलिपिन्स र थाइल्याण्डमा महामारी फैलिएको समय पहिलोपटक सिभियर डेंगूको पहिचान भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार यो संक्रमण फ्लू जस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगू जस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ। सामान्य डेंगू र सिभियर डेंगूका लागि कुनै पनि विशिष्ट उपचार त छैन तर चाँडै संक्रमण पत्ता लगाउनाले र उचित चिकित्सकीय निगरानीले मृत्युदर कम गर्न पनि सकिने उहाँको भनाइ छ। भर्खरै हामीले मिडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गरिसकेका छौं। केही बेरमा आजको बजार अन्तर्गत केही खबर लिएर आउँछौं। त्योभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छौं, फल्चा सुन्दै गर्नुहोला। Oh,
आजको बजार
आजको बजार अन्तर्गत सबैभन्दा पहिला हामी काठमाडौँको मुख्य थोक बजार कालीमाटी तथा कालीमाटी फलफूल तथा तरकारी बजारतर्फ लाग्छौं। काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा आज ठूलो नेपाली कुलभेडा किलोको 80-90 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै भारतीय ठूलो कुलभेडा पनि 80-90 रुपियाँ नै खुद्रा मूल्य तोकिएको छ। सानो कुलभेडा 70-80 रुपियाँ, टनेल कुलभेडा 80-90 रुपियाँ, भारतीय सानो कुलभेडा 60-70, रातो आलु 55-60, भारतीय रातो आलु 40-50, मुडेको रातो आलु 55-60, सेतो आलु 40-50, सुकेको प्याज 65-70, गाजर किलोको 110-120 रुपियाँ, बन्दा 60-70 रुपियाँ, स्थानीय काउली 140-150 रुपियाँ, सेतमुला किलोको 80-90, हाइब्रिड सेतमुला पनि 80-90 रुपियाँ नै खुद्रा मूल्य तोकिएको छ। यस्तै लाम्चो भन्टा 50-60, तने बोडी 60-70, घिउ सिमी 80-90, तिते करेला 50-60, लौका पनि 50-60 रुपियाँ नै खुद्रा मूल्य तोकिएको छ। परवल 70-80, चिचिन्डो 50-60, घिरौला झिगुनी पाकेको फर्सी पनि 50-60 रुपियाँ, हरियो फर्सी 70-80, भिन्डी 60-70, इस्कुस 40-50, रायोको साग 80-90 रुपियाँ खुद्रा मूल्य तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै हिजो मलेसियन रिङ्गिट बाहेक सबै विदेशी मुद्राको भाव बढेको छ। नेपाल राष्ट्र बैंकले हिजो एक अमेरिकी डलरको खरिदर 114.59 रुपियाँ र बिक्री दर 115.19 रुपियाँ तोकेको छ। अस्ति एक अमेरिकी डलरको खरिदर 114.54 रुपियाँ र बिक्री दर 115.14 रुपियाँ तोकेको थियो। यस्तै हिजो साउदी रियाल एकको खरिदर 30.55 रुपियाँ र बिक्री दर 30.71 रुपियाँ तोकेको छ। हिजो यसको एकको खरिदर 30.54 रुपियाँ र बिक्री दर 30.70 रुपियाँ थियो। यस्तै कतारी रियल एकको खरिदर 31.47 रुपियाँ र बिक्री दर 31.64 रुपियाँ पुगेको छ। अस्ति यसको एकको खरिदर 31.46 रुपियाँ र बिक्री दर 31.62 रुपियाँ थियो। हिजो युएई दिराम एकको खरिदर 31.20 रुपियाँ र बिक्री दर 31.36 रुपियाँ पुगेको छ। अस्ति यसको एकको खरिदर 31.18 रुपियाँ र बिक्री दर 31.35 रुपियाँ रहेको थियो। मलेसियन रिङ्गिटको मूल्य भने घटेको छ। हिजो एक मलेसियन रिङ्गिटको खरिदर 27.17 रुपियाँ र बिक्री दर 27.31 रुपियाँ तोकेको छ। हिजो यसको अस्ति यसको एकको खरिदर 27.19 रुपियाँ र बिक्री दर 27.33 रुपियाँ रहेको थियो। यसै गरी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचय पत्र लिनुपर्ने बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सले हिजो काठमाडौँमा गरेको अन्तर्क्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आय आर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनु भएको हो। उहाँले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले करदाता परिचय पत्र लिनुपर्ने बताउनु भएको छ। आजको बजार अन्तर्गत केही खबरहरू हामीले भर्खरै प्रस्तुत गरिसकेका छौँ। अब भने आजका पाहुनालाई स्वागत गर्ने बेला भएको छ।
आजका पाहुना
आजका हाम्रा पाहुना कलाकार जीवनराज उपाध्याय हुनुहुन्छ। उहाँ आधुनिक कला समाजका महासचिव पनि हुनुहुन्छ। उहाँसँग हामीले उहाँका व्यक्तिगत जीवनका साथै चित्रकलाका बारे कुराकानी गर्छौं। अब स्वागत गरौं आजका हाम्रा पाहुनालाई। जीवन सर, उज्यालो फल्चामा स्वागत छ।
धन्यवाद।
तपाईँ आधुनिक कलाकार समाजको महासचिव हुनुहुन्छ। धेरै मान्छेहरूलाई चाहिँ यो भनेको के हो, अहिले के काम गर्छ भन्ने कुरा पनि थाहा नहुन सक्छ। सुरुमा अलिकति संस्थाको बारेमा भनिदिनुहोस् न।
अब आधुनिक कलाको बारेमा प्राय चाहिँ जनमानसमा एकदम अन्यल छ। कलाकारहरूको बिचमै पनि यो स्पष्ट छैन कि आधुनिक कला भनेको के हो, आधुनिक कला चाहिँ कहाँबाट सुरु भयो, यो कुराहरू चाहिँ अलिकति कलाकारहरूकै बिचमा पनि अन्यल छ। अब आधुनिक भनेको के हो, कहाँबाट सुरु भयो भन्दाखेरि कसरी लिने त्यो त्यो कुरालाई चाहिँ अब हाम्रो चाहिँ इतिहास भनेको के छ भनेदेखि हामी देवी देवताहरूको चित्रहरू बनाउँछौँ, मान्छेको चित्रहरू हामी बनाउँदैनथ्यौँ पहिले हाम्रो परम्परा चाहिँ परम्परामा चाहिँ खालि देवी देवताहरूको त्यो चाहिँ पूजा आजाको लागि उपयोगको लागि त्यसरी चाहिँ हामी
चित्रहरू बनाउने गर्थ्यौँ, मूर्तिहरू पनि त्यसरी नै बनिन्थ्यो होइन। त्यो हजारौँ वर्षदेखिको हाम्रो त्यो प्र्याक्टिस हो, त्यसमा पनि अब आधुनिकता चाहिँ नभएको होइन, फेरि त्यसमा पनि आधुनिकता छ। अब अहिलेको समय अहिले जुन किसिमबाट आधुनिक कलाको चाहिँ विकास भइरहेको छ, त्यो यसो त्यसको विश्लेषण गरेर यसो हेर्दाखेरि त त्यो किसिमको कला त हाम्रो त्यो हजारौँ वर्ष अगाडि वैदिक कालदेखि त्यति बेलादेखि नै सुरु भइसकेको रहेछ नि त भन्ने जस्तो हामीलाई त्यो त्यो पनि फिल हुन्छ कि। त्यस कारण चाहिँ अब ठ्याक्कै यहाँबाट चाहिँ आधुनिकता हामी कहाँ चाहिँ सुरु भयो भन्नु त भन्न सकिँदैन, तर हाम्रो एउटा आधुनिक कलाको चाहिँ विकास भनेको हामीले अब युरोपबाट भएको चाहिँ मान्नु पर्छ। युरोपमा चाहिँ क्रमैसँग त्यसको विकासको क्रम छ, कसरी चाहिँ त्यो विकास हुँदै आयो, एकदम रियलिस्टिक कामहरू गर्दै 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 आयो, बिस्तारै बिस्तारै इम्प्रेसनिस्टहरू आयो, पोस्ट इम्प्रेसनिस्टहरू आयो, त्यसपछि फबिजम आयो, त्यसरी चाहिँ अनि आधुनिकता उनीहरूका चाहिँ त्यसरी विकास हुँदै आएर एब्स्ट्राक्ट पेन्टिङहरूसम्म पनि आइपऱ्यो आइपुग्यो होइन। अब हामी कहाँ चाहिँ त्यो इतिहास त हामी कहाँ छैन, हामी कहाँ चाहिँ हाम्रो इतिहास हेर्दाखेरि चाहिँ के देखिन्छ भनेदेखि भाजमान चित्रकार भन्ने एकजना कलाकार, त्यो जो कलाकारलाई चाहिँ हाम्रो तत्कालीन चाहिँ प्रधानमन्त्री श्री तिन प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रामा कलाकार पनि बेलायत पुगेको थियो, अनि एकजना कलाकार पश्चिम गएर पश्चिमी देशमा गएर पश्चिमी कलासँग साक्षात्कार गर्ने मौका पहिलोपटक उहाँले नै पाउनुभयो होइन। त्यहाँ गएपछि उहाँले चाहिँ त्यहाँको म्युजियमहरू पनि हेर्नुभयो होइन, पश्चिमी कलाको बारेमा अध्ययन पनि गर्नुभयो, प्रविधिहरूको पनि अध्ययन गर्नुभयो त्यति बेलामा। अब त्यति बेलाको जङ्गबहादुरले आफ्नो दरबारमा त्यो बेलायतीहरूको जस्तै दरबारहरू बनाउने त्यो चाहनाले गर्दाखेरि त्यस्तो किसिमको चित्रहरू यहाँ पनि बन्नुपर्छ भनेर त्यो कलाकारहरू लगिएको हो कि वास्तवमा होइन, नेपालमा कलाको विकास गर्नुपर्छ भन्ने
बेलासम्म नेपालमा खासै कलाको विकास भएको थिएन,
हाम्रो आफ्नै त विकास भएछ, चरम विकास भइसकेको थियो नि त हाम्रो,
आधुनिक थिएन भन्नु
पश्चिमी कला भनौँ न, हजुर पश्चिमी कला चाहिँ त्यति बेलामा त अब उनीहरूका पनि आधुनिकता त्यति आइसकेको चाहिँ थियो, पोर्ट्रेटहरू रियलिस्टिक कामहरू चाहिँ एकदम उत्कृष्ट कामहरू चाहिँ त्यहाँ हुन्थ्यो, अनि त्यो किसिमको कामहरू उहाँले चाहिँ सिकेर यहाँ आउनुभयो, प्रविधि पनि लिएर आउनुभयो, नभएदेखि त हामी कहाँ त्यति बेलामा त अब नेचुरल कलर हुन्छ नि, ढुङ्गाबाट चाहिँ कोटेर बनाएको रङहरू, कुनै फुलबाट चाहिँ निकालेको रङ, त्यस्तो प्राकृतिक रङहरू त्यस्तो प्रयोग हुन्थ्यो, त्यो अयल कलर भनेको त पश्चिममा डेभलप भएको हामी कहाँ त छँदै थिएन। भाजमान चित्रकारले त्यति बेलामा त्यहाँ त्यो प्रविधिहरू पनि लिएर आउनुभयो, लिएर आउनुभयो त्यहाँ यहाँको दरबारहरूमा चाहिने किसिमको पोर्ट्रेटहरू आदि इत्यादि त्यो क्यानभासमा अयल पेन्टिङहरू बनाउने उहाँले चाहिँ त्यति बेलामा चाहिँ अब सुरु गर्नुभयो, अब त्यसलाई आधुनिक मान्ने हो भने अब त्यहाँबाट सुरु भयो। अझ त्योभन्दा पनि अनि पछिको कुरा गर्दाखेरि चाहिँ नेपाल आर्ट काउन्सिलको फाउन्डर सेक्रेटरी दैसिंह बाङदेल नेपाल एकाडेमीको चाहिँ चान्सलर पनि हुनुभएको थियो, उहाँ पेरिसमा बसेर अध्ययन गर्नुभएको थियो, लामो समयसम्म पेरिसमा उहाँहरू बसेको थियो, र चाहिँ उहाँ त्यो समय भनेको त्यहाँ पेरिसमा पाब्लो पिकासोको समय थियो, उहाँले पाब्लो पिकासोलाई भेटेर पनि आउनु, पाब्लो पिकासोबाट सिग्नेचर गरेको त्यो अटोग्राफ पनि छ उहाँसँग है, हामीलाई देखाउनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ राजा महेन्द्रले नेपालमा पनि आधुनिक कलाको चाहिँ विकास हुनुपर्छ भनेर राजा महेन्द्र पेरिस पुग्दाखेरि भेटेको भएर त्यहाँ अनुरोध गरेको हुनाले उहाँ चाहिँ अनि यता नेपाल आउनुभयो क्या, आउनुभयो चाहिँ उहाँले त्यति बेलामा अनि पहिलो आधुनिक कलाको प्रदर्शनी यहाँ आयोजना गर्नुभयो, राजा महेन्द्रले नै उद्घाटन गर्नुभएको थियो, त्यो किसिमको काम यहाँ चाहिँ आधुनिक शैलीको कामहरू यहाँ प्रदर्शन हुँदाखेरि यहाँ हलचल भयो क्या, एक किसिमको तरङ्ग जाने यहाँ कलाको क्षेत्रमा थियो, अब किनभने सबैजना एक किसिमको काम गरेर बसिरहेको थियो, यो त नयाँ किसिमको कामहरू आयो, त्यति बेलामा त उहाँले त अब एक त्यो ब्रेक गरेर आधुनिक किसिमबाट चाहिँ अब प्रस्तुत गर्ने त्यस्तो किसिमको कामहरू गरिरहेको, जसमा चाहिँ अब पाब्लो पिकासोको चाहिँ प्रभावहरू उहाँको कामहरूमा देखिन्थ्यो होइन, त्यस्तो किसिमको कामहरू यहाँ आयो, एक किसिमको तरङ्ग पैदा भयो, अनि यो त के हो कतिले बुझेन पनि, बनाउन नजान्ने मान्छेले चाहिँ बनायो कि बनाउन नजान्ने मान्छेले बनायो भने त्यस्तो किसिमको पनि भ्रम पनि भयो होइन। अब म चाहिँ अनि के मान्छु भने कि त्यहाँदेखि नै औपचारिक रूपमा नेपालमा चाहिँ आधुनिक कलाको चाहिँ सुरुवात चाहिँ त्यहाँबाट चाहिँ सुरु भयो।
तपाईँ चाहिँ यो क्षेत्रमा कसरी लाग्नुभयो अनि कहिलेबाट लाग्नुभयो?
म चाहिँ अब हाम्रो त्यति बेलामा एउटै मात्र कला संस्था थियो, शिक्षण संस्था ललित कला क्याम्पस, जहाँ चाहिँ ब्याचलर डिग्रीसम्म पढाइ हुन्थ्यो त्योभन्दा माथि थिएन. अब अहिले त मास्टर डिग्रीसम्म भइसक्यो. अरू कला शिक्षण संस्थाहरू पनि अरू पनि खुलिसके. अनि हामी ब्याचलर सकिसकेपछि हामी साथीहरू सँगसँगै पढेका साथीहरू अब आफ्नो आफ्नो पेसा गरेर आफ्नो आफ्नो व्यवसाय गरेर बसिरहेका थियौँ. अनि यो नेपाल आर्ट काउन्सिलमा बाङदेनजीको एउटा उहाँको कला यात्राको 50 वर्षको उपलक्ष्यमा एउटा वृहत प्रदर्शन भएको थियो. उहाँको मात्रै करिब 300 बढी चित्रहरू राखेर चाहिँ एउटा प्रदर्शन गर्नु. अनि त्यो प्रदर्शन हेर्दा चाहिँ हामी आयौँ. यत्रो कामहरू देखेपछि हामीलाई त कति काम गर्नुभएको रहेछ त भने जस्तो पनि भयो. होइन, कामदेखि पनि प्रभावित भयो. अब धेरै कामहरूमा चाहिँ उहाँको त्यो पश्चिमी शैलीहरू, पश्चिमी रङहरू, त्यो प्रभावहरू प्रशस्तै देखिन्थ्यो कि, जुन चाहिँ अरू कलाकारहरूको, हाम्रो नेपाली कलाकारहरूमा भेटिँदैन. किनभने नेपाली कलाकार प्रायः जस्तो चाहिँ सबै इन्डियामा गएर इन्डियाबाट पढेर आएका हुन्थे. अनि त्यतैतिरको प्रभाव परिदिएको थियो. र बाङ्गलाजीको चाहिँ कामहरूमा चाहिँ पश्चिमतिरको प्रभाव पर्यो. हामी आफै त पश्चिमसम्म पुगेर पढ्न त सकेनौँ, तर उहाँले पढेर आउनुभएको छ. उहाँसँग चाहिँ हामीले सिक्नु पाए भनेदेखि केही हाम्रो लागि चाहिँ राम्रो हुन्छ भन्ने हामीलाई लागेर हामीले बाङ्गलाजीसँग त्यति बेलामा एकाडेमीबाट पनि रिटायर भइसक्नु भएको थियो. प्रस्ताव राख्यो हामीलाई सरको समय मिल्छ भनेदेखि हामीलाई अलिकति केही कुराहरू सिकाइ दिनुहुन्छ कि भन्ने हामीले अनुरोध गर्दाखेरि उहाँ ज्यादै खुसी हुनुभयो. उहाँले के भन्नुभयो भने, मैले जीवनभर लगाएर मैले सिकेको कुराहरू यो नेपालको लागि एउटा नयाँ जेनेरेसनलाई चाहिँ नयाँ केही कुराहरू चाहिँ मैले दिएर जानु पाएँ कि म ज्यादै खुसी हुन्थेँ भन्नुभयो कि. अब दुवै पक्षको चाहिँ कुरा मिलेको थियो. अनि हामी बिस्तारै नजिकियौँ. एउटा जाने सँगै बसेर काम गर्ने, यही नेपाल आर्ट काउन्सिलमा आएर बेला बेलामा भेट्ने, कुराकानी गर्ने, कलाको विषयमा छलफल गर्ने र चाहिँ नि कामहरू पनि गर्ने, कामको प्र्याक्टिस पनि गर्ने, त्यसरी काम चाहिँ अब सुरु गर्न थाल्यौँ हामीले. होइन, अनि त्यति बेलासम्म चाहिँ हामी आधुनिकतिर चाहिँ लागिसकेका थियौँ. ठ्याक्कै आधुनिक चाहिँ होइन, हामी आफ्नै किसिमको ल्यान्डस्केपहरू बनाउने, यसो यसो पोर्ट्रेटहरू बनाउने, यसो किसिमको कामहरू चाहिँ गरिरहेको थियौँ. आधुनिकतिर चाहिँ गरिरहेको थियो. अनि उहाँसँग मेरो लालसा चाहिँ, मेरो आफ्नो लालसा, आधुनिक कला के हो, आधुनिक कला कसरी गरिन्छ, होइन, यो कुराहरू चाहिँ सिक्न मलाई ठुलो इच्छा थियो कि. त्यो किसिमको शिक्षण चाहिँ फेरि हाम्रो कलेजहरूमा पनि हुँदैन थियो. त्यहाँ एकाडेमिक किसिमको कामहरू हुन्थ्यो. अरू क्रिएटिभ काम भनेको आफै गर्नुपर्छ भन्ने किसिमको हुन्थ्यो कि. अब अनि आफैले गर्नुपर्छ त्यो कुराहरू, त्यो सिकाएर सिक्ने कुरा पनि होइन भन्ने हुन्थ्यो. वास्तविकता पनि हुनु पनि हो. त्यो कला भनेको सिकाएर सिक्ने कुरा, प्रविधि चाहिँ सिक्न सकिन्छ, सिप चाहिँ सिक्न सकिन्छ, कला त सिक्न सकिँदैन. त्यो हुनु पनि त्यो सही कुरा पनि, तै पनि त्यो हुँदाहुँदै पनि अब कहाँबाट सुरु गर्ने त, कसरी सुरु गर्ने त, त्यो त अलिकति त्यो त अब अप्ठ्यारो हुन्छ नि त. अब मैले जसरी गर्दैमा मैले अब त्यो आधुनिक भनौँ मिल्छ कि मिल्दैन. होइन, त्यसरी नै अब उहाँको सङ्गतबाट अलिअलि हामीले सिक्दै गयौँ, कुराहरू पनि बुझ्दै गयौँ. होइन, बुझ्दै पछिबाट गएर चाहिँ अनि 2000 उहाँको देहावसान पछि मात्रै अनि मैले चाहिँ अब गुरु पनि जानुभयो, अब आफैले गर्नुपर्छ भन्ने लागेपछि 2003 चाहिँ मैले एक्सपेरिमेन्टहरू गर्न सुरु गरेँ. मैले कसरी गर्नु त भनेर त्यो करिब करिब मैले 1.5 वर्षसम्म चाहिँ खुब एक्सपेरिमेन्टहरू गर्नु, सानो सानो उसमा चाहिँ बनाउने बिगार्ने, बनाउने बताउने, हुन्छ कि हुँदैन, यस हुन्छ कि, के गर्दा हुन्छ, कसो गर्दा हुन्छ, त्यो एक्सपेरिमेन्ट गर्दै 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 2006 पुगेपछि चाहिँ मैले एउटा एक्जिबिसनमा आफ्नो किसिमको कामहरू अलिकति ट्रेडिसनभन्दा बाहिर गएर सधैँ गरेर आएको कामभन्दा अलिकति फरक पृथक शैलीमा, होइन, त्यो किसिमको कामहरू मैले 2006 चाहिँ एउटा प्रदर्शनमा आफ्नो चित्रहरू राखेँ. राखेपछि अनि त्यो रेस्पोन्स चाहिँ यति राम्रो आयो कि ओहो भन्ने किसिमको आयो. यस्तो पो हुनुपर्दछ त भन्ने त्यहाँसम्मको कुराहरू मैले सुन्न पाउँदाखेरि म ज्यादै उत्साहित भएँ.
सुरुमा यो हामीलाई चित्रहरू हेर्दाखेरि होइन एकदमै जटिल लाग्छ कि, कसरी बनाउने होला, के गर्ने होला भने जस्तो लाग्छ. सुरुमा तपाईँलाई त्यस्तो भएको थियो कि थिएन, अनि कतिको गाह्रो भयो यो सिक्नलाई चाहिँ?
चित्र बनाउनु मलाई चाहिँ कहिले पनि गाह्रो थिएन. म सानै बेलादेखि, जुन बेलादेखि मैले अब जान्ने बुझ्ने भएँ, होइन, त्यति बेलादेखि नै म चित्रहरू कोर्थेँ सानै बेलादेखि. अब त्यो स्कुल नपढ्दादेखि नै, त्यो बेलामा त्यो सायद बच्चाहरूको किताबहरूमा इलस्ट्रेसनहरू हुन्छ नि, त्यो इलस्ट्रेसनहरू देखेर म प्रभावित हुन्थेँ. अनि त्यही इलस्ट्रेसनहरूको हुबहु चाहिँ कपीहरू गर्ने त्यो प्रयासहरू गर्थेँ. देवी देवताहरूको फोटोहरूबाट त्यो हेरेर हेर्दै त्यसलाई चाहिँ उतार्ने प्रयास गर्थेँ. होइन, त्यो सानै बेलादेखि चाहिँ मेरो प्र्याक्टिस चाहिँ थियो. अनि सबैले मेरो त्यो प्र्याक्टिस देखेर पनि होला, मेरो आफन्तहरू सबैले चाहिँ ल तिमी त आर्टिस्ट नै भन्नुपर्छ, यति सानो बेलामा यति राम्रो बनाउने मान्छे आर्ट कलेजतिरै जोइन गर्नुपर्छ भन्ने धेरैको त्यो कुरा हुन्थ्यो। अनि त्यस त्यस सँगसँगै फेरि अर्को एउटा म यो क्षेत्रमा कसरी पुगेँ भन्ने कुरामा चाहिँ मेरो बा पनि एकजना शास्त्रीय सङ्गीतको चाहिँ त्यही क्षेत्रमा लागिराख्नुभएको अनि ललितकला कलेजमा उहाँले शास्त्रीय सङ्गीत पढाउनुहुन्थ्यो अनि त्यो पढाउनु हुँदाखेरि अनि त्यहाँ अरू चित्र सिकाउने कलाकारहरू टिचरहरू पनि हुनुहुन्छ नि त साथी भयो मेरो बाको साथीहरू भयो अनि उहाँहरू मेरो घरमा आउजाउ भइरहने अनि मैले बनाएको चित्रहरू देखेर ऊ तपाईँको छोरा त निकै राम्रो चित्र बनाउँदो रहेछ ल अब एसएलसी सकेपछि त यहीँ त्यही क्याम्पसमा जोइन गर्नुपर्छ भन्ने त्यस्तो कुराहरू भइरहन्थ्यो होइन अनि त्यो त्यस्तै किसिमको वातावरणले गर्दाखेरि म बिस्तारै नै अनि थाहा नपाउनु पर्यो यो क्षेत्रमा लागेँ मलाई त्यस्तो चित्र बनाउन गाह्रो जस्तो त्यस्तो चाहिँ कहिले पनि लागेन कि म जहिले पनि चित्र बनाउन गर्दा मलाई रमाउँथेँ मलाई खुसी लाग्थ्यो रमाइलो लाग्थ्यो म बडो चाहिँ पढाइलाई चाहिँ एकातिर पारेर भए पनि म चित्रहरू बनाइरहन्थेँ त्यस्तो खालको थियो।
चित्र त तपाईँले सानैबाट बनाउनु हुँदो रहेछ होइन त्यही भएर पनि पछि त्यति धेरै गाह्रो पनि भएन होला तर तपाईँ जीवनराज उपाध्याय भन्ने बित्तिकै चित्र सम्झने अरू मान्छेहरूले सम्झने बन्न चाहिँ कति समय लाग्यो?
समय त लाग्दो रहेछ होइन त्यो कुरामा तर कलेज जब जोइन गरेँ नि कलेज पढ्दादेखि नै मेरो कामहरू मन पराउँथ्यो। 2036 सालतिर हाम्रो एउटा साथीहरू हाम्रो कलेज पढ्दा पढ्दै सर्टिफिकेट लेभल भर्खरै अब कलेज जोइन गरेको समयमा सर्टिफिकेट लेभलमा हामी पढ्दा पढ्दै हामीले चाहिँ एउटा प्रदर्शनी गरेको थियौँ विद्यार्थी कालभन्दा मेरो त्यो प्रदर्शनमा मेरो चित्रहरू सबै बिक्री भएको थियो कि त्यो बेलामा जुन बेला चाहिँ अब एउटा फ्रेम बनाएको 4 रुपियाँ पर्थ्यो त्यो समयमा मेरो पेन्टिङहरू 150 रुपियाँ 200 रुपियाँमा होइन
त्यति बेला नै त्यति
त्यो सबै चित्रहरू मैले विद्यार्थी कालमा अनि त्यो सबै चित्रहरू बिक्री भइसकेको त्यो जुन अब अमाउन्ट मैले पाएँ नि खुसी लाग्थ्यो कि अब सबैले मन पराए सबैले धेरै राम्रो रहेछ भन्ने कुराहरू भयो होइन अनि त्यहाँदेखि चाहिँ अब त्यो सुरु हुँदै गयो बिस्तारै अब सुरु त्यसरी हुँदै गयो र चाहिँ अब त्यो बेलामा चाहिँ म अघि नै पनि भने ल्यान्डस्केपहरू म गर्थेँ ल्यान्डस्केप राम्रो सबैले रुचाउनु हुन्थ्यो होइन अनि एकजना राम्रो ल्यान्डस्केप पेन्टर भनेर चाहिँ चिन्थ्यो त्यो बेला त्यसपछि मैले अब त्यसलाई चाहिँ चेन्ज गरेर बिस्तारै अब अर्को शैलीमा म प्रवेश गरेँ अहिले चाहिँ म एब्स्ट्राक्ट काम गरिरहेको छु मैले अहिले चाहिँ होइन अब अहिले चाहिँ एकजना राम्रो एब्स्ट्राक्ट पेन्टिङ गर्ने आर्टिस्टको रूपमा सबैले चिन्छन् जस्तो लाग्छ मलाई खुसी पनि लाग्छ।
अहिले चाहिँ तपाईँले बढी कस्ता खालका चित्रहरू बनाउनुहुन्छ?
म चाहिँ त अब त्यो अघि पनि कुरा अलिकति तपाईँले भनिसकेँ ल्यान्डस्केपबाट चाहिँ बिस्तारै चेन्ज भएर म चाहिँ अब ल्यान्डस्केप त धेरै गरेँ त्यसपछि चाहिँ मैले अलिकति यसलाई चेन्ज कसरी गरौँ त अलिकति नयाँपन चाहिँ के दिन सकिन्छ भनेर त्यो एक्सपेरिमेन्ट गरिसकेपछि 2006 चाहिँ मेरो एक्जिबिसन भयो त्यो एक्जिबिसनबाट चाहिँ पब्लिकको रेस्पोन्स चाहिँ राम्रो आइसकेपछि अब चाहिँ मेरो लागि बाटो खुलेको जस्तो अब चाहिँ मैले सही बाटो चाहिँ मैले समाएँ जस्तो लाग्यो अनि त्यहाँबाट त्यो स्पिडमा चाहिँ अनि त्यसपछि काम सुरु भयो र सुरु भइसकेपछि पछि गएर चाहिँ ल्यान्डस्केपको फ्लेभर मात्रै बाँकी रह्यो ल्यान्डस्केपको फर्महरू सबै हराउँदै गयो मेरो चित्रहरूबाट नभएदेखि मेरो चित्रहरूमा पहिला अब रुखहरू हुन्थ्यो गाउँघरको घरहरू हुन्थ्यो होइन यस्तै अब घरको आकारहरू मान्छेको आकारहरू यस्तो हुन्थ्यो पहाडहरू हुन्थ्यो हिमालहरू हुन्थ्यो होइन अब बिस्तारै पहाड पनि हरायो हिमाल पनि हरायो होइन मान्छे पनि हरायो त्यसरी भयो अनि त्यही पनि म चाहिँ कतै त कतै रुख चाहिँ राख्थ्यो कि म ल्यान्डस्केपबाट आएको हुनाले मेरो त्यो ल्यान्डस्केपको मोह छ नि मैले छोड्न सकेको थिएन म रुख चाहिँ कतै न कतै इन्क्लुड गर्थेँ त्यो चित्रमा कतै न कतै गरिहाल्थ्यो अनि पछि गएर चाहिँ के फिल हुन थाल्यो भनेदेखि त्यो चिज मैले जबरजस्ती किन हालिरहेको छु किन हाल्नै पर्छ र मैले त्यो नहाल्दा के हुन्छ त भन्ने आफैलाई प्रश्नहरू गर्दा यसो पहिले यसो हातले त्यो चिजलाई छोपेर हेर्दै होइन यो नराख्दा के हुँदो रहेछ त भने यसो हातले छोपेर हेर्ने यस्तो लाग्यो थाल्यो कि यो जबरजस्ती गर्दा उचित होइन आफ्नो मनबाट जे आउँछ त्यही नै कला हो नि त्यसमा छोपेर राखेर त भएन भन्ने त्यो हिसाबले अनि मैले पछि त्यो रुख पनि हटाइदिएँ हटाइदिँदाखेरि राम्रै देखिँदो रहेछ त राम्रै हुँदो रहेछ त अब अहिले चाहिँ टोटल्ली एब्स्ट्राक्ट छ कुनै त्यस्तो किसिमको रियालिस्टिक फर्महरू मेरो पेन्टिङहरू देख्न पाइनँ यता कता कहिले काहीँ चाहिँ देखा पर्छ फेरि त्यो स्वाभाविक रूपमा आयो भने त्यसलाई चाहिँ स्वीकार्छु भने म फेरि म आफै हाल्छु भनेर त्यहाँ हाल्दिनँ यदि आइहाल्यो भनेदेखि त्यो स्वाभाविक किसिमबाट आएको छ त्यो ठिक छ त्यसलाई चाहिँ म करेक्सन चाहिँ गर्छु, बरु त्यसलाई चाहिँ अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यतापट्टि चाहिँ ध्यान दिएर त्यसरी चाहिँ काम गरिरहेको छ।
अब पछिल्लो समय त नयाँ कलाकारहरू पनि आउनु भएको छ होइन, अब तपाईँले त लामो समय भइसक्यो यो क्षेत्रमा लाग्नु भएको, पहिलाका मान्छेहरूले बनाउने चित्र अनि अहिलेका मान्छेहरूले बनाउने चित्र अनि उनीहरूको बुझाइमा चाहिँ के अन्तर पाउनुहुन्छ तपाईँ?
धेरै अन्तर आइसकेको छ त्यति बेलाको समय र अहिलेको समयको धेरै, अब किनभने अहिले त अब यो इन्टरनेटको समय छ है, सबै किसिमको सूचनाहरू प्राप्त गर्न सक्ने, अब त्यो मोबाइलबाट सबै कुराहरू हेर्न सकिने त्यो अवस्था आइसक्यो। जुन बेला त अब हामी कलेज पढ्दाखेरि एउटा किताब पाउँदैन थियो, बजारमा गयो भने कुनै किताबै आफ्नो कलाको विषयमा पढ्नको लागि किताबै हुँदैन थियो, हेर्ने कुरा त कहाँ हो होइन, अब चित्रहरू हेर्ने त कता हो, लेखेको कुरासम्म पनि पढ्न पाइँदैन थियो। त्यो अवस्थाबाट चाहिँ नि अब आएको हामी चाहिँ, हामीले त अब हामीभन्दा अगाडिको कलाकारहरूले कस्तो काम गरेरछ, उहाँहरूको प्रदर्शनहरू हेरेर, उहाँहरूसँग घर घरमा गएर चाहिँ उहाँहरूको चित्रहरू हेरेर, उहाँहरूको नक्कल गरेर त्यसरी हामी गरेर आएको। अब अहिले त त्यो अवस्थाबाट ज्यादै फरक भइसक्यो कि अहिलेको अवस्था भनेको, धेरै अगाडि बढिसकेको छ। अब अहिले विश्वमा कोही पनि कलाकारले कस्तो किसिमको काम गरिरहेछ भनेर अब कोठैमा बसेर पनि सबै कुरा हेर्न सकिने त्यो अवस्थामा आइसकेको छ। त्यस कारण चाहिँ अब प्रविधिको विकासले गर्दाखेरि अनि त्यो चित्रहरूमा पनि त्यस किसिमको प्रविधिहरू पनि भित्रिसकेको छ होइन, धेरै कुराहरू पनि चेन्ज भइसकेको छ, बुझाइमा पनि त्यसरी फरक आइसकेको छ। अब अहिले नयाँ नयाँ किसिमको वादहरू पनि आइरहेको छ, त्यो नयाँ किसिमको वादहरूमा पनि उत्तर आधुनिकदेखि काम गरिरहेको छ। अब हामी त उत्तर आधुनिकतिर लागेकै छैन, हामी त आधुनिक कालमा काम गरेको हो, हामी यही क्षेत्रमा जीवन लगाएको छौँ, हामी यही क्षेत्रमा नै समय दिन्छौँ, अब नयाँ कुरा हामी गर्दैनौँ भने, किनभने त्यो नयाँ कुरा गर्नलाई त हामीलाई फेरि अर्को 50 वर्षको आवश्यकता पर्छ नि त, जुन त हामीसँग छैन अहिले। त्यस कारण चाहिँ अब त्यतापट्टि त हामी गर्दैनौँ होइन, नयाँ भाइ बहिनीहरू नयाँ जेनेरेसनले अब गरिराख्नु भएको छ, राम्रो गरिराख्नु भएको छ होइन, उहाँहरू अब फेरि अब अहिले त बेला बेलामा आज एउटा आएछ अर्को वर्ष फेरि नयाँ अर्को आइसकेको हुन्छ, त्यो त्यति छिटो चाहिँ चेन्ज आउँछ अहिलेको समय भनेको, नभएदेखि पहिला त 100 वर्षसम्म एउटै ट्रेन चलेको हुन्छ 100-150 वर्षपछि बल्ल अर्को ट्रेन सुरु हुन्छ, त्यस्तो थियो, अहिले धेरै फरक छ।
पहिला तपाईँहरूलाई जति लाग्न सजिलो हुन्थ्यो नि, अहिलेका पुस्ताहरूलाई चाहिँ लाग्न झन् सजिलो भएको हो,
एकदम सजिलो भएको छ। अब अहिले त्यो इन्टरनेटको प्रविधिले गर्दाखेरि पनि धेरै नै सजिलो भएको छ, कोठाइमा बसेर पनि सबै कुराहरू अध्ययन गर्न सकिने भएको छ होइन, त्यो अवसर हामीले चाहिँ पाएको थिएन, अहिले त भयो त्यो अवसर हामी पाउन पायौँ। तर पनि अब विद्यार्थी कालमा जति चाहिँ छिटो मान्छेले जति छिटो चाहिँ विकास गर्न सक्छ नि नयाँ कुराहरूमा, उमेर गइसकेपछि त्यो सम्भव हुँदैन नि त, एउटा उमेर पुगिसकेपछि त त्यो सम्भव हुँदैन, नयाँ कुराहरू सिक्ने भन्ने कुरा त नयाँ पुस्ताले मात्रै हो, पुरानो पुस्ताले नयाँ कुराहरू गर्नु भनेको त्यो ज्यादै गाह्रो कुरा।
कला क्षेत्र बाहेक अरू क्षेत्रमा पनि हुनुहुन्छ अरू केहीमा?
म त टोटल्ली कला क्षेत्रमा हो, म यता उता अर्को दायाँ बायाँ कतै पनि लागेको छैन होइन, मैले अब डिजाइनिङको कामहरू गर्थेँ, कार्टुनहरू बनाउँथेँ, इलस्ट्रेसनहरू गर्थेँ, त्यो सबै नै कला क्षेत्रभित्र पर्छ, व्यावसायिक कला होला त्यति मात्रै फरक हो होइन। अब आफ्नो मैले विभिन्न पत्र पत्रिकाको अङ्गहरूको लागि डिजाइनहरू गर्ने काम गरेँ, त्यस्तै कार्टुनहरू बनाउने काम गरेँ, म चाहिँ नेपाल ट्राभलर भन्ने एउटा टुरिस्ट म्यागजिन थियो त्यो म्यागजिनमा काम गर्थेँ पहिला, आरएनसीको साङ्ग्रिला भन्ने म्यागजिन आउँथ्यो होइन, अहिले पनि आइरहेको छ त्यो, त्यसको लागि काम गर्थेँ, कामना भन्ने फिल्म पत्रिका थियो त्यसको लागि गर्थेँ होइन, दृष्टिमा गरेँ, त्यस्तै त्यस्तै अरू पनि साप्ताहिक पत्रिकाहरूको लागि पनि कार्टुन गरेँ, राइजिङ नेपालमा गरेँ, मुना भन्ने पत्रिकामा गरेँ, थुप्रै उसमा चाहिँ काम गरेँ, धेरै उसमा गरेँ, तर सब जे जति गरेँ सबै कलाको लागि गरेँ।
यो कुराकानी सुनिरहँदाखेरि धेरैलाई यो पनि लाग्न सक्छ कि अहिले यो यही क्षेत्रमा लागेर होइन व्यावसायिक रूपमा यही क्षेत्रमा लागेर जीवनयापन गर्न कतिको सहज छ, सम्भव छ कि छैन भन्ने प्रश्न पनि उहाँहरूलाई लाग्न सक्ला है।
यो पक्कै पनि सकिन्छ कि तर के छ भनेदेखि अब यो कला क्षेत्र भनेको संसारमा जहाँ पनि एउटै किसिमको कलामा धेरै सङ्घर्ष गर्नुपर्छ अनि त्यसमा चाहिँ नि स्टार भएर निस्किने भनेको 8-10 मात्रै हो सबै स्टार हुन सक्दैन नि त सबै सेलिब्रिटी हुन सक्दैन सबै त्यो लेभलमा सङ्घर्ष त सबैले गरेको त्यहाँ त्यो लेभलमा पुग्ने भनेको 8-10 मात्रै हुन्छ अनि त्यो थोरै मान्छेहरूले चाहिँ राम्रै जीवनयापन गरिरहन्छ यो क्षेत्रबाट कलाको जुनसुकै क्षेत्रमा पनि त्यही यही कुरा लागु हुन्छ तपाईँ अब सङ्गीतको रूपमा हेर्नुभयो भने सङ्गीत त्यसमा पनि हजारौँ लाखौँ गायकहरू म्युजिसियनहरू लागिरहेको हुन्छ सफल हुने बेलामा थोरै मात्रै सफल हुन्छ नि त अरू पेसा भनेको कस्तो भन्छ मैले डिग्री लिएँ मैले यो उसमा चाहिँ यति पढेँ अब यही अनुसारको मैले जागिर पाएँ त्यही अनुसारले जीवनयापन हुन्छ तर यसमा चाहिँ सर्टिफिकेटले मात्रै काम गर्छ यो अलिकति कला क्षेत्र भनेको यस्तो सर्टिफिकेटले मात्रै काम गर्दैन तपाईँ यसमा पिएचडी नै गर्नुहोस् न त्यसको कुनै अर्थ भएन जबसम्म तपाईँले आफ्नो कलाबाट आम मानिसलाई आकर्षण गर्न सक्ने तपाईँको कलामा त्यो क्षमता जबसम्म हुँदैन तपाईँले जीवनयापन कसरी गर्न सक्नुहुन्न नि त तपाईँको कला उहाँहरूलाई त्यो जनमानसमा चाहिँ जानु पऱ्यो नि त उहाँले रुचाउनु पऱ्यो नि त अनि त्यसपछि नै हुन्छ त्यस कारण चाहिँ डिग्रीले मात्रै हुँदैन यो क्षेत्रमा चाहिँ यसमा त कामै हुनुपर्छ मानिसहरूलाई चाहिँ प्रभावमा पार्न सक्नुपर्छ आफ्नो आफूले आकर्षित पार्न सक्नुपर्छ त्यो गर्न सक्यो भनेदेखि जीवनयापन एकदम सम्भव छ बिल्कुल
अब अन्तिममा जो चाहिँ यो क्षेत्रमा लाग्न चाहनुहुन्छ होइन व्यावसायिक रूपमा नाम पनि दाम पनि कमाउन चाहनुहुन्छ त्यस्ता व्यक्तिहरूले चाहिँ के गर्नु पर्ला कसरी अगाडि बढ्नु पर्ला
कलाको अध्ययन त गर्नु नै पर्छ स्कुल कलेज नपढिकन आफ्नो स्व अध्ययनबाट गर्दाखेरि स्व अध्ययनबाट पनि गर्न सकिन्छ नसकिने त होइन अहिले अघि भने जस्तै अब सुविधा त धेरै छ त्यसैले त्यो गर्न त सकिन्छ तर कलेजमा जाँदा कला सिक्नको लागि कलेजतिर जाँदाखेरि छिटो हुन्छ कि त्यसमा एउटा त्यहाँ चाहिँ एउटा सिस्टम हुन्छ एउटा कोर्स डिजाइन गरिएको हुन्छ कोर्स अनुसारले चाहिँ अब काम गर्दै प्र्याक्टिस गर्दै त्यसरी त्यसको अध्ययन गर्दै त्यसरी अगाडि बढ्दाखेरि छिटो हुन्छ त्यस कारण चाहिँ त्यो कलेजतिर पढेको राम्रो हुन्छ कलेजको अध्ययनले मात्र पनि पुग्दैन अघि पनि कुरा भइसकेको थियो कला भनेको सिकेर सिकिँदैन सिकाएर सिकाउन सकिँदैन कला भनेको भित्रैबाट आउनुपर्छ जोसँग चाहिँ त्यो कला चाहिँ छ नि त्यो कला भनेको फेरि गड गिफ्टेड हो कि नेचरले चाहिँ तपाईँलाई दिनुभयो दिएको छ भनेदेखि त्यो हुन्छ नभएदेखि नेचरले नै दिएको छैन भनेदेखि प्र्याक्टिस गरेर जतिसुकै अध्ययन गरेर तपाईँ अध्ययन गरेर त्यो विषयमा धेरै कुरा जान्ने सुन्ने गर्न सक्नुहुन्छ तर गर्न सक्नुहुन्न त्यो गर्नको लागि चाहिँ नेचरले नै दिएको हुनुपर्छ त्यस्तो व्यक्तिहरू सानै बेलादेखि थाहा हो चाहिँ यो चाहिँ कलाकार बन्ने खालको चाहिँ बच्चा हो भन्ने कुराहरू त्यो सानै बेला उसको गतिविधिहरू उसको चाहिँ क्रियाकलापबाट थाहा हुन्छ कि त्यो कुरा चाहिँ अनि त्यस्तो व्यक्तिहरू चाहिँ अलिकति सिरियसली लागेर अध्ययन गरेर अलिकति यसमा तपस्या नै गर्नुपर्छ एक किसिमको तपस्या नै गर्नुपर्छ त्यो गरेर अगाडि बढ्न सकियो भनेदेखि पक्कै पनि सफल हुन्छ नाम सबै कुराहरू कमाउन सक्छ अब अहिले त अब पहिले जस्तो होइन अब अहिले इन्टरनेटको समय छ तपाईँ यहीँ बसेर चाहिँ चित्रहरू बनाउनु भयो अमेरिकामा बेच्न सक्नुहुन्छ नि त डलरमा तपाईँ बेच्न सक्नुहुन्छ नि पाउन्डमा बेच्न सक्नुहुन्छ युरोमा बेच्न सक्नुहुन्छ नि चित्रहरू होइन अहिले त प्रविधिले त्यो अवसर दिएको छ नि त्यसमा अहिले त एकदमै सम्भावना धेरै छ
हुन्छ हामीलाई समय दिनुभयो यहाँलाई धेरै धन्यवाद
तपाईँलाई पनि धेरै धन्यवाद मेरो आफ्नो भनाइहरू राख्नु मौका दिनुभयो
उहाँ हुनुहुन्थ्यो कलाकार जीवनराज उपाध्याय उहाँ आधुनिक कला समाजका महासचिव पनि हुनुहुन्छ उहाँसँग हामीले उहाँका व्यक्तिगत जीवनका साथै चित्रकलाका बारेमा कुराकानी गर्यौं अब भने फल्सामा तपाईँकै प्रतिक्रिया लिने बेला भएको छ फल्सा सुनेर हामीलाई धेरै प्रतिक्रिया प्राप्त भएका छन् त्यसमध्येबाट हामी केही प्रतिक्रियालाई कार्यक्रममा समेट्छौं फूलमान्छे पुष्प लेखेका साथीले ट्वीट गर्नुभएको छ फल्सा सुन्न नपाएको धेरै भयो गाउँमा उज्यालो एप घुम्छ मात्रै बस्दैन एनटीसीलाई ग्राहक गाउँका पनि गतिलो हुन् गतिलो नेट चल्ने बनाइदिनु भनिदिनुहोस् न भनेर प्रतिक्रिया दिनुभएको छ यसै गरी माधव घिमिरेले लेख्नु भएको छ उज्यालोमा आध्यात्मिक कार्यक्रमको समय निकै कम भयो कहिल्यै भजनहरू पनि बज्दैनन् बिहानै रेडियो खोल्दा भजन कीर्तन सुन्न पाए दिनको सुरुवात राम्रो हुन्थ्यो भनेर प्रतिक्रिया दिनुभएको छ यस्तै युमेश खत्रीले लेख्नु भएको छ सम्पूर्ण महिला वर्गहरूमा हजुरआमाहरू आमा फुपू काका काकीहरू सानीमा माइजू दिदीबहिनी सबैजनालाई हरितालिका तीजको अग्रिम शुभकामना भनिदिनु होला भन्नुभएको छ यसै गरी भगवान घिमरेले उज्यालो फल्चा कार्यक्रम चलाउने सुन्ने नसुन्ने सम्पूर्णलाई आउँदै गरेको तीजको शुभकामना भन्न चाहन्छु। तीज सभ्य र भव्य तरिकाले मनाऊ, खानपानमा आफ्नो स्वास्थ्यको ख्याल गरौं समेत भन्न चाहन्छु भनेर प्रतिक्रिया दिनुभएको छ। यसै गरी सुनिता राणा भाटले लेख्नु भएको छ, नमस्कार, कार्यक्रमको शुरूआतमा भन्नुभएको ठेक्कामा आउने तीज कविता निकै राम्रो लाग्यो भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै लक्षहरूले तीज भनेको आफूले वर्षभरि भोगेका पीड़ा खुशी वेदनाहरूका कुराहरू गीत मार्फत पोख्नुका साथै टाढा टाढा रहेका चेलीबेटीहरू वर्षदिनमा भेट हुने माइती र चेलीबेटीको सामिप्यताको चाड हो। तर हिजो आज यसको स्वरूप नै बदलिएको छ। तीज भनेको महँगो गरगहना पहिरन, महिनाभरि पाँच तारे होटलमा खाने र यस्तो खालको भड्किलो तीज भएको छ भनेर प्रतिक्रिया दिनुभएको छ। त्यसै गरी मनोज विके विकल्पले लेख्नु भएको छ, बर्दियाको बाँसगढी तीन सल्यानी टोलमा फोहोर पानी पिउन त्यहाँका नागरिकहरू बाध्य भएका छन्। अत्यधिक आइरन भएको पानी त्यहाँका नागरिकहरूले खाइरहेका छन्। सरकारवालाले ध्यान दिए हुन्थ्यो कि भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै चन्द्रवीर कार्कीले, नमस्कार, आज बिहानदेखि पानी परेको छ, झमझम पानी परिरहेको छ, उज्यालो सुन्दै चिया खाँदैछु भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै सुशीला सिलवाल हामीलाई सधैँ सुन्नुहुन्छ, उहाँले फल्चा मार्फत जानुकाजी, दिपाजी, सजनाजी लगायत उज्यालो परिवार तथा फल्चा सुन्नुहुने सबैमा हरितालिका तीजको उपलक्ष्यमा अग्रिम शुभकामना भन्नुभएको छ। तपाईँलाई पनि हाम्रो शुभकामना छ। यसै गरी खड्का राजुले पनि फल्चा सुन्दै गरेको बारे हामीलाई जानकारी दिनुभएको छ। यस्तै कटेल कान्छा नाम राखेका साथी हिजो सुर्खेतमा भएको सामूहिक गो हत्या र गोरु हत्याको निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाही होस् भन्दै माग गर्दछु भनेर भन्नुभएको छ। यस्तै प्रकाश पौडेलले तालिम सेमिनार अध्ययन अवलोकन भ्रमणका नाममा आजसम्म शासक प्रशासकले विदेश भ्रमण गरेर देशले कति फड्को मार्यो भनेर लेख्नु भएको छ। त्यस्तै यो विदेश मोह कहिलेसम्म रहला भनेर पनि उहाँले प्रश्न गर्नुभएको छ। प्रतिक्रिया दिनुहुने तपाईँहरू सबैजनालाई धेरै धन्यवाद। तपाईँहरू सबैजनालाई तीजको शुभकामना पनि छ। उज्यालो फल्चामा अब भने हामी एउटा तीजकै गीत प्रस्तुत गर्छौँ, त्यसपछि फेरि आउँछौँ। फल्चा सुन्दै गर्नुहोला। यो मिठो तेजको गीतसँगै भने हामी फल्साको लगभग अन्त्यतिर आइसकेका छौँ। आज हामीले इतिहासमा आज, हाम्रो स्वास्थ्य, आजका पाहुना, मीडियामा आज र आजको बजार स्तम्भ प्रस्तुत गर्यौं। त्योसँगै तपाईँको प्रतिक्रियालाई पनि हामीले कार्यक्रममा समेट्यौं। अब भने फल्सालाई बीट मार्नै पर्ने बेला भयो। यो तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना निउपानेलाई पनि धन्यवाद भन्दै प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै जानुका दुवाडी पनि एउटा गीत छोड्दै विदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।